بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir، اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج گفتگو ہوگی پاکستان میں دہشت گردی کے موضوع پر، اور اس تناظر میں ہم پشاور دھماکوں کے بارے میں گفتگو کریں گے۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، پاکستان میں دہشت گردی رکنے کا نام نہیں لے رہی ہے۔ کراچی کے حالات اپنی جگہ پر قابل غور ہیں، جہاں حکومت نے جرائم پیشہ گروہوں، بھتہ خوروں اور اغوا برائے تاوان میں ملوث گینگوں کے خلاف گزشتہ دنوں آپریشن کیے، لیکن کراچی میں تشدد کا سلسلہ اور شیعہ مسلمانوں کی ٹارگٹ کلنگ جاری ہے، جس کو اچھی علامت کسی بھی حال میں قرار نہیں دیا جا سکتا۔ لیکن آج کے پروگرام میں ہم خاص طور پر پشاور کے حالات کے بارے میں گفتگو کریں گے، جہاں گزشتہ دنوں دہشت گردی کے تین بڑے واقعات یکے بعد دیگرے رونما ہوئے۔ چرچ پر حملہ، جس میں بشپ کے مطابق 142 افراد مارے گئے، اس کے بعد بس اسٹیشن پر حملہ، اور پھر ایک پولیس اسٹیشن کے قریب خودکش حملہ۔ ان تینوں حملوں میں مجموعی طور پر 200 کے قریب افراد مارے گئے۔ یہ حملے ایسے وقت میں کیے گئے کہ پاکستان کے وزیراعظم نواز شریف نیو یارک میں تھے، اور پاکستان میں حکومت اور طالبان کے درمیان مذاکرات کی بات چل رہی ہے۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ اس وقت دہشت گردانہ حملوں کے لیے پشاور کو مرکز کیوں بنایا گیا ہے۔ پشاور صوبہ خیبر پختونخوا کا مرکزی شہر ہے، جہاں تحریک انصاف کی حکومت ہے، اور عمران خان اور میاں نواز شریف دونوں ہی طالبان کے ساتھ مذاکرات کے حق میں ہیں۔ تو پھر یہاں دہشت گردانہ حملے کیوں کیے جا رہے ہیں؟ اگر یہ حملے طالبان نے کیے ہیں تو ان کا مقصد کیا ہے؟ اور اگر ان حملوں میں ان کا ہاتھ نہیں ہے تو پھر کون کر رہا ہے یہ حملے؟ پاکستان کے بعض تجزیہ نگاروں نے ان حملوں کے بعد طالبان کے ساتھ مذاکرات کے موضوع کو بھی اٹھایا ہے، اور خاص طور پر یہ نقطہ انہوں نے واضح کیا ہے اور اس کو نمایاں طور پر اٹھانے کی کوشش کی ہے کہ کیا طالبان کو اچھے اور برے طالبان میں تقسیم کیا جا سکتا ہے؟ کیا طالبان کا کوئی گروپ ایسا ہے جو آئین پاکستان کو مانتا ہو، اپنے ماضی پر شرمندہ ہو، اور ہتھیار زمین پر رکھنے کے لیے تیار ہو کہ اس کے ساتھ مذاکرات کیے جائیں؟ اور اگر نہیں تو پھر اچھائی اور برائی کا معیار کیا ہے؟ اس موضوع پر گفتگو کے لیے آج اسلام آباد اسٹوڈیو میں دعوت دی گئی ہے پاکستان کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قندیل عباس کو۔ لندن اسٹوڈیو سے آج کے پروگرام میں شرکت کریں گے برِ صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر مخصوص صدیقی، اور کراچی سے پروگرام میں حصہ لیں گے راشد احد۔ لیکن پہلے ہماری رپورٹ۔
پاکستان خاص طور پر پشاور میں دہشت گردی کے مسلسل واقعات اس ملک میں خانہ جنگی شروع کرنے اور امن و امان کے قیام کے لیے وفاقی حکومت کی کوششوں کو ناکام بنانے کے لیے دہشت گرد اور فرقہ پرست گروہوں کی سرگرمیوں میں تیزی آنے کی عکاسی کرتے ہیں۔ پاکستانی حکام کے مطابق پشاور بم دھماکے میں 50 سے زائد افراد جاں بحق اور 100 سے زائد لوگ زخمی ہوئے۔ گزشتہ ایک ہفتے کے دوران پشاور میں ہونے والا یہ تیسرا واقعہ ہے۔ اس سے پہلے پشاور میں واقع چرچ میں خودکش حملے میں 80 سے زائد عیسائی اپنی جان سے ہاتھ دھو بیٹھے تھے۔ سیاسی مبصرین کے خیال میں دہشت گرد ان حملوں کے ذریعے پاکستان میں خانہ جنگی اور فرقہ وارانہ فسادات شروع کرانا چاہتے ہیں۔ یہ ایسے وقت میں ہے کہ پاکستان کے وزیراعظم نواز شریف نے حال ہی میں طالبان سے مذاکرات کے بارے میں کل جماعتی کانفرنس بلائی تھی، جس میں تمام جماعتوں نے طالبان کے ساتھ مذاکرات کرنے کی حمایت کی تھی۔ اس بنا پر دہشت گردوں کی جانب سے دہشت گردانہ اقدامات میں تیزی کا ایک مقصد نواز شریف کی ان کوششوں کو ناکام بنانا ہے۔ مسلم لیگ نواز امن و امان قائم کرنے اور دہشت گردوں کا مقابلہ کرنے کے نعرے کے ساتھ برسر اقتدار آئی اور اس نے اس سلسلے میں ایک جامع منصوبہ بھی تیار کیا ہے، لیکن دہشت گرد ان واقعات کے ذریعے اس کی کوششوں کو سبوتاج کرنا چاہتے ہیں۔ اس وقت پاکستان میں تین بڑے دہشت گرد گروہ سپاہ صحابہ، لشکر جھنگوی اور تحریک طالبان پاکستان دہشت گردی کی کارروائیاں انجام دے رہے ہیں۔ اگرچہ حال ہی میں کچھ اور دہشت گرد گروہ بھی منظر عام پر آئے ہیں، لیکن وہ کسی نہ کسی طرح ان تین بڑے گروہوں سے وابستہ ہیں۔ ان میں سے تحریک طالبان خاص طور پر حکومت اور فوج کے خلاف برسر پیکار ہے۔ اس کے علاوہ وہ عام لوگوں کو بھی اپنی دہشت گردی کا نشانہ بنا رہے ہیں، لیکن عوام اور اقلیتوں کو نشانہ بنانے سے ظاہر ہوتا ہے کہ کچھ ایسے درپردہ ہاتھ ہیں جو پاکستان میں خانہ جنگی، حتیٰ اس کو تقسیم کرنا چاہتے ہیں۔ پاکستان میں دہشت گردی کے واقعات میں حالیہ اضافے کے بارے میں ایک قابل توجہ بات یہ ہے کہ حملوں میں یہ تیزی کابل میں علماء اسلام کے حالیہ اجلاس کے انعقاد کے بعد آئی ہے، جس میں عوام کے خلاف دہشت گردی کے حملوں کی مذمت کرتے ہوئے انہیں روکنے کا مطالبہ کیا گیا ہے۔
ناظرین، پاکستان میں دہشت گردی خاص طور پر پشاور بم دھماکوں سے متعلق ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ چلتے ہیں لندن اسٹوڈیو، جہاں بر صغیر کے ممتاز دانشور اور تجزیہ نگار ڈاکٹر مقصود صدیقی موجود ہیں۔ گفتگو کا آغاز ان سے کرتے ہیں۔ صدیقی صاحب، السلام علیکم۔
وعلیکم السلام۔
جناب، پشاور دھماکوں کے بارے میں آپ کی رائے کیا ہے؟
دیکھیں، آج جیسے آپ نے فرمایا، بالکل صحیح ہے کہ پچھلے چند دنوں میں اس میں جو خودکش حملوں میں بہت شدت آ گئی ہے، اور ہم کو دیکھنا چاہیے۔ ویسے تو یہ ہے کہ آپ اگر 6-7-8 سال جائیں واپس تو دیکھیں گے کہ سب سے زیادہ بم کے دھماکے سے جو جانیں ضائع ہوئی ہیں وہ پشاور میں ہی ہوتی رہی ہیں۔ جیسا آپ شروع میں آپ نے فرمایا کہ کراچی میں وہ جو ٹارگٹ کلنگ چل رہی ہے، اس میں ممکن ہے کہ اس سے سال میں زیادہ لوگ ہلاک ہوتے ہوں، لیکن جو بم دھماکوں سے جو لوگ ہلاک ہوتے ہیں اس میں سمجھتا ہوں پشاور سے زیادہ کوئی خراب جگہ نہیں ہے۔ حالانکہ کوئٹہ میں بھی پچھلے سال بہت زیادہ بم دھماکوں سے، خاص طور پہ 1000 لوگوں کو مارا گیا تھا۔ تو اب اس میں دو چیزیں سمجھ میں آتی ہیں۔ ایک تو یہ ہے کہ چونکہ یہ عمران خان صاحب خاص طور پہ اور ان کی پارٹی جو ہے وہ اس کو تحریک انصاف اس بات پہ بہت زور دے رہی ہے کہ مذاکرات طالبان کے ساتھ شروع کیے جائیں، اور نواز شریف صاحب اس میں شامل ہیں۔ اور اس کے ساتھ ساتھ جو آل پارٹی کانفرنس ابھی ہوئی چند ہفتے پہلے ہوئی تھی، اس نے بھی سب نے مل کے اس بات پہ اتفاق کیا کہ یہ مذاکرات شروع ہونے چاہئیں۔ تو اب یہ کچھ ایسا لگتا ہے کہ کچھ گروہ یا تو طالبان کے ہیں یا یہ سپہ صحابہ یا لشکر جنگ بھی کے ہیں، جو یہ چاہتے ہیں کہ یہ مذاکرات شروع نہیں ہوں۔ اور دوسری چیز، عمران صاحب یہ بھی کہہ رہے ہیں کہ ایک ایسا دفتر کھولا جائے جس میں جو پاکستان میں طالبان کا دفتر ہو، مطلب یہ کہ جس قسم کا دفتر ابھی دوحا میں کھولا گیا افغانی طالبان کے لیے، اس کی وجہ سے بھی لوگوں کو جو لوگ اس کے خلاف ہیں، جو چاہتے ہیں کہ ملک میں جیسا بھی آپ نے فرمایا رپورٹ میں دیکھا خانہ جنگی کی صورت جو ہوتی جا رہی ہے وہ زیادہ بڑھے، تو جو اس عمران خان کے یہ جو ان کا جو آئیڈیا ہے، اس کے بارے میں یہ عرض کرنا چاہوں گا کہ اگر آپ یہاں پہ برطانیہ میں آئرلینڈ کی صورت کو دیکھیں، ناردرن آئرلینڈ میں، جبکہ جو کہ ایک آئرلینڈ پورا ایک صوبہ تھا، اس کو برطانیہ حکومت نے دو حصوں میں تقسیم کر دیا، اور جو نارتھ کا تھا وہ انہوں نے پروٹیسٹنٹس کے لیے لیا۔ تو جو آئی آر اے کے لوگ تھے انہوں نے متواتر یہ کوشش کی کہ وہ اس حصہ واپس لیں۔ آخر کار یہ ہوا کہ جو آئی آر اے جو کہ ایک طرح کے دہشت گرد جو جماعت تھی، اس کے دو حصے بن گئے تھے۔ ایک ان کا حصہ تھا پولیٹیکل ونگ، اس کو کہتے تھے شن فین، اور دوسرا تھا آئی آر اے۔ تو جو مذاکرات برطانوی حکومت کے ہوئے تھے وہ شن فین کے ساتھ ہوئے تھے، حالانکہ جو ان کا جو ملٹری ونگ تھا آئی آر اے وہ متواتر، مطلب یہ کہ آپس میں ان کی برطانوی فوجوں کے ساتھ اور لوگوں کے ساتھ جنگ کرتا رہا۔ تو اس میں دیکھیے کوئی شک نہیں ہے میرے حساب سے کہ جو عمران صاحب بات کر رہے ہیں وہ بالکل صحیح ہے کہ طالبان کے ان لوگوں کو علیحدہ کر کے کہ جو چاہتے ہیں کہ مذاکرات کیا جائیں، مذاکرات کے اس کی وجہ سے یہ اس کا حل نکل سکتا ہے، وہ اس کے علاوہ کوئی حل نہیں ہے۔ پاکستانی فوج میں بے شک اتنی طاقت ہے کہ وہ بہت بڑی کارروائی کرے اور हो सकता है कि कुछ अवसर के लिए तालिबान को दबाए, लेकिन देखिए जितने ज़्यादा पाकिस्तान की फौज ने कार्रवाई की उतने ही ज़्यादा तालिबान जो थे वो ताकत उन्होंने पकड़ ली। और इसके अलावा बहुत सारे ग्रुप ऐसे हैं जो ये चाह रहे हैं कि ये मुज़ाकरात जो हैं वो चलें। अभी
जी
जो एक वफाकुल मदारिस का जो ग्रुप जिसका आपने नाम सुना होगा इस्लामाबाद में,
जी
जिस जो लाल मस्जिद में और उसके बाद फिर जो स्वात में जो एक्शन हुआ था उसमें उसने हुकूमत को फ़ौज की बहुत मदद करने की कोशिश की थी ताकि आपस में बगैर जंग के हालात सही हो जाएं, उसने दोबारा से ये कहा है। हालांकि उसमें लाल मस्जिद में और उसके बाद स्वात में हुकूमत ने इनके मतलब इनका सहारा तो लिया, लेकिन किया वही जो उन्होंने पहले से तय किया हुआ था, यानी
जी
मिलिट्री एक्शन लिया। अब वो फिर से ये कह रहे हैं कि भाई हालांकि हमारा कोई तालिबान से ताल्लुक नहीं है, लेकिन हम तैयार हैं कि हम उसको मीडिएट करने के लिए, और वो मीडिएट करने के लिए यानी हुकूमत, फौज और तालिबान। तो एक भी सिलसिला हो सकता है। और ये कि ये जो 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 धमाकों में जो शिद्दत आई है वो
जी
तो उसमें तो उसमें कोई शक नहीं है कि ये वो उसके ग्रुप हैं और गिरोह हैं, या तो तहरीक तालिबान के ही
जी
हिस्सा हैं या ये जैसे अलग ग्रुप हैं जो चाहते हैं कि किसी सूरत से हुकूमत, फौज और तालिबान एक साथ बैठ के ना मिल सकें।
जी
एक चीज़ उसमें बड़ी ज़रूरी है, जो हुकूमत की जो की जो की जो डिमांड है कि
जी
ये तालिबान अपने हथियार छोड़ दें और हुकूमत की जो पाकिस्तान का कॉन्स्टिट्यूशन है माने, ये मैं समझता हूँ ये इनको इस पर इसरार नहीं करना चाहिए। एक दफ़ा मुज़ाकरा शुरू हो जाए उसके बाद देखिए फिर आपस में जो जो भी कुछ होगा तो कुछ वो गिव एंड टेक वाली बात होती है, तो उससे मैं समझता हूँ कि आगे बात बढ़ सकती है। अगर इस तरह से वो करेंगे कि तालिबान तो ये तालिबान का तो सिलसिला सिर्फ ये है कि जंग के सिलसिले जंग अगर उन्होंने हथियार डाल दिए तो वो तालिबान रह कहाँ रह गए, वो तो ये कहते हैं। तो लेकिन ये अलबत्ता कहा जा सकता है कि एक तरह की सीज फायर होनी चाहिए कि भाई आंदा 3 महीने में 4 महीने में कोई कोई कत्लेआम नहीं होगा जिस तरह से ये लोग कर रहे हैं, और
जी
जब जब मुज़ाकरात हो रहे हैं तब तो उसे ये भी पता चल जाएगा कि कौन से ग्रोह हैं। उस दौरान में अगर ये चलता रहा तो ये पता चल जाएगा कि तहरीक तालिबान के जो के साथ के लोग हैं ये अलग हैं, जो कि अगर ये धमाके चलते रहे तो बिल्कुल क्लियर हो जाएगा कि किस कौन इसको करवा रहा है। हालांकि हुकूमत को मालूम है
जी
कि तालिबान अक्सर मना करते हैं कि हम इसमें हम जो हैं शहरियों के खिलाफ नहीं इस कार्रवाई करते हैं, हम तो पुलिस और आर्मी के लिए के खिलाफ हैं।
जी
हालांकि उसमें सुनने में आया कि उन्होंने शहरियों को भी मारा है। तो अब इसमें ये कि एक तो मुज़ाकरात शुरू होने चाहिए और उसमें किसी किस्म की कोई डिमांड नहीं होनी चाहिए कि उनको अपने हथियार डालने के, लेकिन बस जो ज़रूरी चीज़ ये है कि एक तरह का 2 या 3 4 महीने के लिए बिल्कुल वो हो कि
जी
किसी किस्म के यानी के वो कोई जंगी कार्रवाई किसी की तरफ से नहीं होगी,
जी
और फिर देखें आगे जाके क्या होता है। क्योंकि देखिए जो अमेरिका को भी अमेरिका चाहे कुछ भी कहे लेकिन अमेरिका के लिए बेहतर ये है कि पाकिस्तान के हालात जो है खराब से खराब तर रहे, ताकि वो उसमें अमेरिका अपनी जो है टांग अड़ाता रहे और वो अपने तौर से भी जो जो खाना जंगी है उसको और भी उसमें किससे कहना चाहिए उसकी आग में को हवा देता रहे। तो
बहुत जी
मैं समझता हूँ कि ये जो हैं
जी
क्या
जी
कहते हैं इसकी, हालांकि 200 200 200 जाने गई हैं
जी
लेकिन इसकी वजह से नवाज शरीफ साहब ने जैसा बयान न्यूयॉर्क में दिया
जी
वो उस उन उससे उससे कोई फायदा नहीं होगा, क्योंकि उनको वापस आके मेज के चारों तरफ बैठना पड़ेगा और इनसे उनके मुज़ाकरात शुरू करने
जी
पड़ेंगे,
बहुत
इसमें
बहुत
मुझे कोई शक
शुक्रिया
नहीं है।
सिद्दीकी साहब, हम तालिबान से मुज़ाकरात के सिलसिले में भी गुफ्तगू करेंगे। इस वक्त चलते हैं कराची, जहां पाकिस्तान के एक और सीनियर तजिया निगार राशिद अहद साहब मौजूद हैं। राशिद अहद साहब, अस्सलाम वालेकुम जनाब। जनाब, पेशावर बम धमाकों के बारे में आपकी राय क्या है? ये इसमें तालिबान का हाथ था? अगर तालिबान का हाथ था तो मकसद क्या था,
वालेकुम
और अगर
अस्सलाम
तालिबान का हाथ
वरहमतुल्लाह
नहीं था
वबरकातुह।
तो कौन लोग हैं जिन्होंने ये धमाके किए हैं?
देखिए, बजाहिर तो यही मालूम होता है कि तालिबान का हाथ है,
जी
लेकिन तालिबान कोई ऐसी आजाद इंटिटी, आजाद शनाख्त नहीं है कि कहा जाए
जी
कि सिर्फ तालिबान के इरादे से ये सब कुछ रुनुमा हो रहा है।
जी
عجیب و غریب بات ہے کہ عموماً لوگ مذاکرات کا معاملہ ہو یا کسی بم دھماکے کی ذمہ داری کا معاملہ ہو طالبان کا پر گویا کہ طالبان کا ذکر کرتے ہیں اور طالبان کی طرف اشارہ کرتے ہیں. بلا شبہ طالبان جو ہیں وہ وہی ہیں, اپیئرنس میں وہی ہیں, لیکن طالبان سے مذاکرات کا یا ان دھماکوں کو طالبان ان دھماکوں سے طالبان باز آ جائے اس کے لیے کوشش کا دار و مدار اور حل یہ ہے کہ امریکہ سے گفتگو کی جائے کہ طالبان کی کوئی قسم ہو, خواہ وہ طالبان پاکستان کے ہوں, پاکستانی طالبان ہوں, پنجابی طالبان ہوں یا افغانستان کے طالبان ہوں, یہ بات اظہر من الشمس ہے اور یہ اب کوئی بات ڈھکی چھپی نہیں رہی ہے کہ ان کو معرض وجود میں لانے والے جو معرض وجود میں لانے والی جو قوتیں رہی ہیں اس کی اصل پشت پناہ امریکہ رہا ہے. امریکہ, سعودی عرب اور خود ایک زمانے میں افغان پالیسی سے جو افغان پالیسی سوڈین کے خلاف جو افغان پالیسی بنی تھی اس میں شریک پاکستان بھی رہا ہے. ان سب کی شراکت سے طالبان کا یعنی کہ طالبان معرض وجود میں آئے تھے. لہذا اب خود طالبان یہ طالبان کو امریکہ خود پاکستان میں ایک عرصے سے انتشار پیدا کرنے کے لیے استعمال کر رہا ہے اور اس کو بنا ہی تھا اس مقصد کے لیے کہ عالم اسلام کا تعاقب, فوجی تعاقب کیا جائے اس بہانے سے اور عالم اسلام کی سرزمینوں کو فساد سے دو چار کر کے اپنے مفادات وہاں سے حاصل کیے جائیں, گویا کہ عالم اسلام کو ایک آلودہ پانی میں تبدیل کر دیا جائے اور اس میں ماہی گیری کی جائے. یہ چنانچہ اگر طالبان کے حوالے سے خواہ مذاکرات کا معاملہ ہو, خواہ طالبان کو دہشت گردانہ کاروائیوں سے باز رکھنے کا معاملہ ہو, اس معاملے میں سراسر گفتگو کی جانی چاہیے امریکہ اور سعودی عرب سے. اگر امریکہ اور سعودی عرب سے غافل رہا جائے اور طالبان کا شور مچایا جائے اور یعنی کہ ساری ان گفتگو کا محور سارا کے سارا طالبان ہو تو یہ خود اپنی آنکھوں میں دھول جمنا ہے, مسائل کا حل تلاش کرنا نہیں ہے.
بہت بہت شکریہ. اور ہمارے اسلام آباد اسٹوڈیو میں پاکستان کے ایک اور ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر قندیل عباس صاحب موجود ہیں. قندیل عباس صاحب, آپ کا کیا خیال ہے, پشاور بم دھماکوں کے تناظر میں گفتگو ہو رہی ہے کہ یہ دھماکے طالبان نے کیے ہیں یا کسی اور نے, اور اگر طالبان نے کیے ہیں تو ان کا ہدف کیا ہے؟ طالبان کے ساتھ مذاکرات کے بارے میں بھی ہم گفتگو کریں گے, لیکن پہلے ہم پشاور دھماکوں کے بارے میں ہم جاننا چاہتے ہیں کہ پشاور کو ان دنوں دہشت گردانہ کاروائیوں کا مرکز کیوں بنایا گیا ہے؟
دیکھیے, اصل میں جس طرح پاکستان نے جو رول اپنے لیے چنا وار آن ٹیررزم میں, اس کا جو رول رہا, اس کی وجہ سے پاکستان انتہائی شدید قسم کی سیاسی, اقتصادی اور سماجی مشکلات کا شکار ہو گیا ہے. اور اس طرح کے چیلنجز ہیں پاکستان کے لیے کہ ایک طرف ہمیں ایتھنک ٹیررزم نظر آ رہا ہے, ایک طرف سیکٹیرین ٹیررزم نظر آ رہا ہے, ایک طرف ایسا ٹیررزم نظر آ رہا ہے جو آئیڈیولوجیکل بیسس پہ اور اس کے ریجنل اور انٹرنیشنل اسپیکٹس ہیں. لیکن جہاں تک پشاور دھماکوں کا تعلق ہے تو اس سے پہلے بھی ہم نے دیکھا کہ پاکستان میں مسیحی برادری کو اس سے پہلے بھی ٹارگٹ کیا جاتا رہا اور اس وقت یہ انتہائی افسوسناک واقعہ رونما ہوا اور بہت بڑے پیمانے پر بے گناہ لوگوں کی جانیں گئیں اور پاکستان کی جو پوری عوام ہے ان کی طرف سے اس کی شدید مذمت کی گئی. لیکن سوال اس سوال کے بارے میں کہ کون اس میں ملوث ہے, تو پاکستان کے جو سنجیدہ حلقے ہیں ان کا خیال یہ ہے کہ ایک طرف تو گورنمنٹ نے اے پی سی بلا کر طالبان کے ساتھ اور شدت پسند گروپوں کے ساتھ پہلے آپشن کے طور پر مذاکرات کرنے کا فیصلہ کیا اور مذاکرات کے ذریعے اس عمل کو آگے بڑھانے کا فیصلہ کیا, لیکن جو اس وقت تک فگر سامنے آئے ہیں اس کے مطابق پاکستان میں جو شدت پسند گروپ ہیں ان کی تعداد 70 تک پہنچ جاتی ہے. اور یہ 70 گروپ اگر مین سٹریم گروپس ان کے دیکھیں تو وہ تقریباً 28 گروپس کے نام لیے جا رہے ہیں, یعنی 28 گروپس سے وابستہ 70 گروپ ایسے ہیں جو پاکستان میں ایکٹیو ہیں. اب ظاہر ہے کہ جو پاکستان گورنمنٹ کی طرف سے اور پاکستان کی سیاسی جماعتوں کی طرف سے اے پی سی میں فیصلہ ہوا, اس قسم کے مذاکرات میں شرکت پر یہ سارے گروپ آمادہ نہیں ہیں. جو گروپ آمادہ ہیں उसमें मेन स्ट्रीम जो ग्रुप है TTP यानी तहरीक तालिबान पाकिस्तान, उन्होंने बाकायदा ऐलान करके ये कहा है कि वो पिशावर धमाकों में मुलविस नहीं है, ना कि सब खानी बाजार वाले धमाके में और ना क्रिश्चियंस के ऊपर जो धमाका हुआ इसमें वो मुलविस नहीं है, और उन्होंने इससे लातअल्लुकी का इजहार किया है। लेकिन दूसरी तरफ अब कौन मुलविस है इसके बारे में बाज़ हलकों का ये ख्याल है कि वो ग्रुप जो गवर्नमेंट और तालिबान के दरमियान मुज़ाकरात के हामी नहीं हैं वो इस वक्त एक्टिव हो गए हैं, और वो इस तरह के धमाकों के ज़रिए अमन का जो अमल पाकिस्तान की गवर्नमेंट और सियासी जमातें शुरू करना चाहती हैं वो इसको रोकने की कोशिश कर रहे हैं।
जी बहुत बहुत शुक्रिया। जी सिद्दीकी साहब, आपका क्या ख्याल है पेशावर धमाकों का मकसद क्या, हुकूमत और तालिबान के दरमियान जो मुज़ाकरात की बात चल रही है उसको सबोताज करना हो सकता है?
अब बिल्कुल हो सकता है, और मैं समझता हूँ बहुत है, और अभी जैसा हमने सुना बिल्कुल सही बातें हमने सुनी कि इसमें कोई शक नहीं है। शुरू से भी हमने ये कहा कि जब परवेज़ मुशर्रफ साहब ने कोलिन पावल की सातों डिमांड मांग ली थी और बुश साहब की वॉर ऑन टेरर के सिलसिले में, उसी से ये पाकिस्तान इस मुसीबत में फंस गया है। ये तो हमको मालूम है तारीख के हिसाब से कि तालिबान को किसको कौन वजूद में लाया। बेनज़ीर यहाँ पे मोहतरमा बेनज़ीर जो थी वो वज़ीर आज़म थी उस ज़माने में CIA की मदद से, और इन तालिबान को पाकिस्तान ने वहाँ पे कायम किया। तो अब ये देखिए तालिबान का और सऊदी अरब का जो किरदार है वो तो सबसे ज़्यादा अहम है इससे दो वजूहात से। एक तो मेरे ख्याल में मैं ये खुल के कह सकता हूँ कि जो शियों के खिलाफ जो कार्रवाइयाँ हो रही हैं उसमें ये मुझे कोई शक नहीं है कि सऊदी अरब अब इसमें पूरी तरह से मुलव्वस है, और वो ना सिर्फ माली मदद से बल्कि और तरीके से भी, और वो CIA के जो एजेंट्स हैं उनसे मिलके वो हो रहा है काम। तो एक तो ये जो अब चूंकि तालिबान का बदकिस्मती से उनका जो मसलक है वो इतना ज़्यादा एक्सट्रीम इसके ऊपर है कि वो उस अपने अलावा वो किसी को कहीं सही मुसलमान ही समझते, तो जाहिर जो शिया मुसलमान हैं उनको तो उनको बारे में उन्होंने तकफीर और सब कस्म के उनको लेबल्स लगा दिए। तो एक तो सबसे बड़ा मसला ये है, और वो तालिबान का और सऊदियों का बहुत बहुत ही गहरा ताल्लुक है, बल्कि और भी जो दहशतगर्द जो ग्रुप्स हैं दूसरी जगह मसलन चचनिया वगैरह में जो कहे जाते हैं उनको भी ये सऊदी अरब खासा उसको कंट्रोल कर रहा है, क्योंकि उनको माली इमदाद और उनको उनको असलहे से भी इमदाद दी जाती है। तो इसमें मुझे कोई शक नहीं है कि ये जो बम धमाके जो तेज़ी पा गए हैं वो यही है, वो चाहते हैं ये ग्रुप। अब जो भी इसमें ग्रुप हैं ये छोटे छोटे ग्रुप तो अलग हैं, लेकिन जैसा मैंने अर्ज़ किया था अभी पहले कि अगर तहरीक तालिबान के साथ मुज़ाकरात शुरू हो जाते हैं उसके बावजूद बम धमाके अगर जारी रहते हैं तो कम से कम ये तो जाहिर हो जाएगा कि इसमें ये शामिल नहीं है डायरेक्टली। वैसे मुझे बहुत हैरत होगी कि अगर TTP खुद इसमें इसके जिम्मेदार नहीं है अभी जो पिछले 3-4 धमाकों की, तो कम से कम उनको इल्म ज़रूर होगा कि ये धमाके किसने किए हैं, क्योंकि आपस में इनका नेटवर्क बहुत ज़्यादा बहुत ही यानी बहुत बहुत क्लोज होता है, तो उनको इल्म ज़रूर होगा। और अगर ये अगर ये इनकार कर रहे हैं कि हम इसके ज़िम्मेदार नहीं हैं तो इनसे ये पूछना चाहिए कि भाई आपके ख्याल में किसने किया, ये तो बस सवाल है सीधा सीधा जो पूछा जा सकता है वो नहीं पूछा जा रहा, क्योंकि हम जैसे मैंने पिछले प्रोग्राम में अर्ज़ किया था कि मुझे हैरत तो सबसे ज़्यादा इस बात की हो रही है कि हमारे पास इतनी खुफिया एजेंसीज हैं और उनको मालूम है कि ये जो इसके ऊपर यानी पेशावर पे फोकस हो रहा है उसके बावजूद वो ये इन चीज़ों को रोक नहीं पा रहे हैं। मतलब ये कि ये तो अब तो पता है कि ख़ास तौर के ऊपर एक तो मैं समझता हूँ तहरीक इंसाफ के खिलाफ इनडायरेक्टली, और उनके खिलाफ जो जो बयानात आए हैं यहाँ पे पॉलिटिकल जो लोगों के और पार्टीज के यू नो इनकी इनके ज़माने में ये सब हो रहा है। मैं उनसे ये पूछूं कि जो इससे तहरीक इंसाफ से पहले जो 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 सूबाई हुकूमतें थी उन्होंने क्या कर लिया था, उनके ज़माने में भी ये सब हो रहा था। तो ये मकसद मेरा कहने का ये है कि मुज़ाकरात शुरू हो जाएंगे तो देखने की बात है कि इन धमाकों में कोई कमी आती है कि नहीं आती, और दूसरी चीज़ ये कि पूछने वाली है कि इनके इनसे तहरीक तालिबान से कि अगर आपने नहीं ये किया जो जिसका आप इनकार करें तो आपके ख्याल में किसने किया, क्योंकि वो ये जो जिस तरह से जो प्लान जिस तरह से इसकी प्लानिंग हुई है इन तीनों धमाकों की, ये कोई आम छोटी मोटी छोटे ग्रोहों के बस का नहीं है, ये बहुत ही एक तरह से इसको प्री प्लान्ड और वेल एग्जीक्यूटेड जिसको कहते हैं उस तरीके से हुआ है। तो इसलिए अभी भी शुबा है लोगों का कि तहरीक तालिबान का काम है, लेकिन बहरहाल अगर वो इनकार कर रहे हैं तो और कौन सा गिरोह कर रहा है, और उसको फिर एलिमिनेट किया जाए, उसके खिलाफ जो है कार्रवाई भी की जा सकती है। दोनों चीज़ें हो सकती हैं, एक तो ये है कि आप मुज़ाकरात करें एक कुछ गुरुओं के साथ और बाकी उनके बाकी लोगों के साथ आप फौजी कार्रवाई करें, क्योंकि अब तो वक्त ये अब बैठने का तो वक्त नहीं आ गया खामोश बैठने का, और सिर्फ फौजी कार्रवाई से मैं नहीं समझता कि हालात सही होंगे, तो दोनों दोनों चीज़ें साथ साथ चलनी चाहिए।
बहुत बहुत शुक्रिया जी राशिद राज साहब। तालिबान के साथ मुज़ाकरात के बारे में हम गुफ्तगू बाद में करेंगे, फ़िलहाल पेशावर बम धमाकों के बारे में गुफ्तगू करना चाहते हैं कि पेशावर को जो मरकज़ बनाया गया है दहशतगर्दी के लिए, और गुज़श्ता दिनों तीन बड़े वाक़यात हुए, इनमें तालिबान का हाथ है या नहीं है, और अगर कुछ लोगों का ये ख्याल है कि तालिबान का हाथ हो सकता है तो फिर तालिबान हासिल क्या करना चाहते हैं इन धमाकों से?
बिल्कुल बिल्कुल, इसमें
जी
देखिए तालिबान का तो हाथ बिल्कुल है
जी,
इसलिए कि एक माइंडसेट जो है तालिबान का तारीख गवाह है कि इस तरह के माइंडसेट हमेशा से जब तखरीबी कार्रवाई में वारिद हो जाते हैं
जी।
तो अपने लिए वो फिर उस यानी अब फिर उससे अपने आप को निकाल नहीं पाते हैं। वो एक ब्लाइंड दहशतगर्दी के ब्लाइंड एली में घुस चुके हैं जिसमें वो अपनी सर्वाइवल अपना वजूद का अपने वजूद की बका समझते हैं दहशतगर्दी में। इसलिए दूसरी बात ये कि तालिबान अपने तर्ज अमल से किसी भी यानी कि जमहूरी अमल की नफी करते हैं। वो कहते हैं कि मसलन के अकलियतों के हकूक पर सवालिया निशान लगाना चाहते हैं किसी भी इस्लामी मुल्क में, और इस तरीके से मुसलमानों को वो इस्लाम की जो ताबीर उनके जहन में है या जो माइंड जिस माइंडसेट से वो इस्लाम को देखते हैं वो इस्लाम को इस तरीके से दिखाना चाहते हैं कि इस्लाम में किसी दूसरों के लिए तहम्मुल बर्दाश्त या तफाहुम बाहमी का कोई तसव्वुर नहीं है, और उनके उनका ये रवैया उनके आकाओं के तर्ज फिक्र से बहुत ही ज्यादा हम आहंग है और मुआफ़क़त रखता है मुआफ़िक है, चुनांचा वो इस काम को अंजाम दे रहे हैं। पेशावर को इसलिए मरकज बनाया गया कि पेशावर में आमतौर से जो आबादी है पश्तून वो तालिबान जैसी फिक्र के ज़ेर असर बआसानी आ जाती है, चूंकि उनके नज़दीक बहुत ज्यादा यानी उनके वो लोग दीनी मिजाज तो रखते हैं लेकिन उनके दीनी मिजाज की यानी पसे पर्दा कोई बहुत गहरी इस्लामी फिक्र नहीं है, लिहाजा वो बआसानी फौरन ही दीन के इस तसव्वुर के साथ के जंग पर आमादा हो जाएं खुद अपने। फिर यह कि तालिबान की जैसा कि मैंने आपसे अर्ज किया शुरू ही में कि तालिबान कोई काम अपने इरादे और इख्तियार से अंजाम नहीं देते हैं, उनकी डोर कोई और हिलाता है, चुनांचा उस ताकत ने पेशावर को इसलिए कि पेशावर पहले से दहशतगर्दी का मरकज रहा है और पेशावर की सरहद यानी सरहदी इलाके पर है पाकिस्तान से, उसके अफगानिस्तान की सरहद मिलती है फिर यानी एक बड़े तो चुनांचा अफगानिस्तान से ताल्लुकात भी बहाल ना होने पाए और इस तरीके से दोनों एक दूसरे पर इल्जामात रख रहे हैं। आप हम और आप अच्छी तरह वाकिफ हैं कि जब अफगानिस्तान में दहशतगर्दी के वाकयात होते हैं तो वो पाकिस्तान पर इल्जाम रखते हैं, और पाकिस्तान में जब दहशतगर्दी के वाकयात होते हैं तो वो अफगानिस्तान कहते हैं कि अफगानिस्तान से तालिबान, इस तरीके से एक कशीदगी और कशमकश की फजा अफगानिस्तान और पाकिस्तान में बरकरार रहती है, और ये इस पाकिस्तान और अफगानिस्तान के दुश्मनों के मुफाद में है और इन दुश्मनों के आलाकार हैं तालिबान। लिहाजा पेशावर को जो उन्होंने मरकज बनाया है ये काबिले फहम है बिल्कुल।
कंदील अब्बास साहब, जनाब नवाज शरीफ के दौरे से इन धमाकों का क्या ताल्लुक हो सकता है? ये धमाके उस वक्त हुए हैं जब नवाज शरीफ साहब न्यूयॉर्क में थे, और जाहिर है कि इन धमाकों के बाद वहाँ पर जो उनके मुज़ाकरात गुफ्तगू या जो कुछ भी वो पाकिस्तान के लिए कुछ करना चाहते हों तो मौक़िफ़ उनका कमज़ोर हो सकता है कि अगर मुल्क की छवि बिगड़ रही हो और धमाके हो रहे हों तो उनके जो मुज़ाकराती फरीक हैं वो उनसे ये कह सकते हैं कि भाई आप पहले अपने हालात درست کریں، اس کے بعد پھر گفتگو ہوگی. تو یہ بھی تو ہو سکتا ہے کہ یہ دھماکے دراصل نواز شریف کا جو دورہ نیو یارک تھا اس کو متاثر کرنے کے لیے کیے گئے.
جی ہاں بالکل، ایک اس طرح کی سوچ بھی موجود ہے اور یقیناً اس میں بڑی حد تک حقائق بھی موجود ہیں
جی.
کہ جب نواز شریف صاحب یہاں سے نیو یارک جا رہے تھے جنرل اسمبلی میں
جی.
خطاب کے لیے، تو آلریڈی یہ پتہ تھا کہ انہوں نے وہاں پر امریکہ کی طرف سے پاکستان میں ہونے والے ڈرون اٹیکس کے خلاف بولنا ہے، اور پاکستان
جی.
یہ موقف جنرل اسمبلی میں پیش کرے گا، اور اس موقف کو ظاہر ہے کہ انٹرنیشنل لیول پر بہت بڑی سطح پر حمایت بھی حاصل تھی، اور عالمی برادری اور دنیا کی جو سول سوسائٹی ہے وہ پاکستان کے اس موقف کو آلریڈی سپورٹ کر رہی تھی کہ پاکستان میں جو ڈرون اٹیکس ہو رہے ہیں اس سے نہ صرف یہ کہ دہشت گردی ختم نہیں ہو رہی بلکہ دہشت گردی میں اور زیادہ تیزی آ رہی ہے
جی.
اور اس کے ساتھ ساتھ پاکستان کا موقف یہ تھا، اور پاکستان کے خاص طور پر جو میڈیا کے اوپر موقف آ رہا تھا اس دورے کے دوران، وہ یہ تھا کہ ٹیررزم کو ختم کرنے کے لیے ٹیررزم کا سہارا لیا جا رہا ہے. تو بعض لوگوں کا یہ خیال ہے کہ پاکستان میں جو شدت پسند گروپ ہیں، انتہا پسند گروپ ہیں، ان کو غیر ملکی طاقتیں سپورٹ کر رہی ہیں، اور خاص طور پر اس لیے کہ جب پاکستان کی ایکٹیویٹیز افغانستان میں ہوتی ہیں یا پاکستان افغانستان کے سلسلے میں اپنے موقف سے پیچھے نہیں ہٹتا، تو پاکستان کو مجبور کرنے کے لیے اس طرح کے گروپس کریٹ کیے گئے ہیں پاکستان کے اندر، تاکہ پاکستان کی فوج اور حکومت کو دباؤ میں لا کر افغانستان میں یا خطے کے دیگر علاقوں میں کسی ایک خاص موقف پر قائل کیا جا سکے، مجبور کیا جا سکے، ان پر امپوز کیا جا سکے. لیکن اب یہاں پر ایشو یہ ہے کہ اگر بیرونی طاقتیں ان گروپوں کو استعمال کر رہی ہیں، اور بڑی سطح پر یہ پاکستان میں اس کے اوپر ایک یقین بھی پایا جاتا ہے کہ اب پشاور کے علاقوں میں اسرائیلی کرنسی بھی مل جاتی ہے، کئی اور ملکوں کی بھی کرنسی ایزیلی اویلیبل ہوتی ہے، اور کئی ایسے لوگ پکڑے گئے ہیں جن کے لنکس بھی انٹرنیشنلی جو ہیں وہ پروو ہو چکے ہیں. تو پاکستانی عوام عام طور پر یہ توقع رکھتے ہیں کہ پاکستان کی انٹیلیجنس ایجنسیز ان لوگوں کو ایکسپوز کریں اور ان کو اپنی گرپ میں لائیں. لیکن میں سمجھتا ہوں کہ یکے بعد دیگرے جو اس طرح کے واقعات ہوئے ہیں پشاور میں، اس سے نواز شریف کی جو جنرل اسمبلی میں سپیچ تھی اس کو متاثر کرنے کی ایک کوشش ضرور کی گئی ہے، اور جو پاکستان کا موقف ہے کہ پاکستان اپنے ملک کے اندر اپنے ہونے والی دہشت گردی کو خود کنٹرول کر سکتا ہے، اور اگر امریکہ انٹیلیجنس شیئرنگ کے ذریعے پاکستان کو سپورٹ کرے اور جن علاقوں میں وہ ڈرون اٹیکس کرنا چاہتے ہیں بجائے خود وہ کرنے کے پاکستان کو ایسی ٹیکنالوجی دی جائے، اور پاکستان اپنی سوورینٹی کو مد نظر رکھتے ہوئے، پاکستان اپنی خود مختاری کو مد نظر رکھتے ہوئے اس طرح کے آپریشنز خود کرے، اس چیز کو متاثر کرنے کے لیے اس طرح کے واقعات جو ہیں ظاہر انہوں نے براہ راست متاثر کیا نواز شریف صاحب کی تقریر کو.
جی صدیقی صاحب آپ کیا کہتے ہیں؟
یہ صحیح ہے کہ اور بلکہ خاص طور پہ انہوں نے یہ جب نواز شریف صاحب کے مذاکرات ہوئے منموہن سنگھ کے ساتھ، تو آپ نے سنا ہوگا کہ انہوں نے سب سے پہلی چیز یہی کہی تھی کہ یہ تو پاکستان تو اب شدت گردی کا گڑھ بن گیا ہے، تو مطلب یہ کہ انہوں نے ان کو ان کی جو پوزیشن تھی وہ ویک ہونے کے لیے، اور یہ بالکل صحیح ہے کہ وہ جو ڈرون حملوں کی بات ہے وہ بھی اس میں بھی اتنی زیادہ یعنی ظاہر ہے وہ کمزوری سے اس کے بارے میں بات کر رہے تھے، جبکہ انہوں نے یہ دیکھا کہ اندرونی طور پہ ایک طرح کی اور خانہ جنگی جو اس طرح کی شروع ہو چکی ہے، تو یہ اس میں مجھے شک نہیں ہے کہ اور پھر ظاہر ہے کہ جو ان کا نواز شریف صاحب اور جو ریئیکشن ہوا اس کے بعد، خاص طور پہ جب مسیحی برادری کے خلاف حملہ ہوا تھا کہ اب کہ بڑا مشکل ہوگا ان کے ساتھ بیٹھ کے مذاکرات کرنے کا، تو وہ سب چیزیں جو ہیں وہ سامنے آ گئی تھیں، تو ظاہر ہے کہ پاکستان پھر ایک پوزیشن آف ویکنیس پر پہنچ گیا تھا، تو اس میں کوئی شک نہیں ہے کہ یہ بھی ایک پلاننگ ہوگی. لیکن مجھے یہ ابھی بھی حیرت ہوتی ہے کہ یہ آخر کار جو تحریک طالبان والے لوگ جب 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 اس بات پہ راضی ہو گئے تھے کہ مذاکرات کے لیے، تو پھر یہ اتنے زیادہ یعنی شدت کے ساتھ جو انہوں نے واقعات کیے ہیں یہ کیوں کر رہے ہیں؟ یہ اسی سے مجھے خیال ہوتا ہے کہ کوئی اور بیرونی طاقت، مجھے تو شبہ کبھی بھی نہیں ہے کہ یہ اس میں امریکی اور اسرائیلی اور اس میں بہت شدت سے ملوث ہیں، جیسا بھی ہم نے سنا، یہ میں بھی عرض کرنا چاہ رہا تھا کہ اسرائیل کے ایجنٹس بھی پکڑے گئے ہیں وہاں کے اوپر، اور جو بالکل خاموش رہتی ہیں، کیونکہ امریکہ اسرائیلی ایجنٹس اور امریکہ کے جو سی آئی اے کے ایجنٹس ان کے ساتھ مل کے وہ کام کرتے ہیں. تو آپ کے سوال کا جواب میں جی ہاں، اس میں کوئی شک نہیں ہے کہ نواز شریف صاحب کی کا جو دورہ تھا اس کو ناکامیاب بنانے کے لیے کے بھی لیے بھی یہ کام ہو سکتا ہے، اور میرے خیال میں ہوا، اور کافی حد تک اس میں ان کو جنہوں نے جو لوگ بھی اس کو کروا رہے ہیں ان کو اس میں کامیابی بھی ہوئی ہے. اور لیکن بس میں امید یہی کرتا ہوں کہ جب واپس آئیں وزیر اعظم صاحب تو پھر بہرحال آگے چیز کو آگے بڑھایا جائے، اور وہ تاکہ مذاکرات جو ہیں وہ شروع کیے جا سکیں.
جی راشد آز صاحب، جناب آپ کا خیال یہ ہے کہ طالبان کے بجائے ان عناصر سے یا ان لوگوں سے بات ہونی چاہیے جن کے ہاتھ میں طالبان کی باگ ڈور ہے. آپ نے اشارہ کیا، بلکہ آپ نے کہا کہ امریکہ اور سعودی عرب سے گفتگو ہونی چاہیے. طالبان کی تشکیل میں یقیناً امریکہ نے بنیادی کردار ادا کیا ہے، اور امریکہ کے کہنے پر ہی پاکستان نے اس میں اپنا رول ادا کیا تھا، اور طالبان کی شدت پسندی جو ہے وہ ظاہر سعودی عرب سے آئی ہے. لیکن کیا آپ یہ سمجھتے ہیں کہ آج بھی طالبان امریکہ کے اشارے پر ہی کام کر رہے ہیں؟ بھائی شروع میں امریکہ نے اپنا رول ادا کیا، لیکن اب جو طالبان کے جتنے بھی گروپ ہیں وہ کچھ بھی کہتے ہوں لیکن امریکہ کی حمایت کوئی گروپ نہیں کرتا ہے، اور ہر گروپ کا دعویٰ یہ ہے کہ وہ امریکہ کے خلاف جہاد کر رہا ہے.
یہ اصل میں یہ تاثر غلط ہے.
جی
اصل میں آپ دیکھیے کہ طالبان نے کون سا ایسا اقدام کیا ہے جو جس سے امریکہ کو نقصان پہنچا ہو، یہ واضح ثبوت ہے. یعنی جب بھی انہوں نے اقدام کیا پاکستانی فوج پر حملہ کیا ہے،
جی،
یا مسلمان عام معصوم شہریوں پر حملہ کیا ہے، مذہبی اقلیتوں پر حملہ کیا ہے، اس سے تو امریکہ کے جو سامراجی قوتوں کے سامراجی مفادات کو یعنی کہ فائدہ پہنچ رہا ہے، اور جو اسلامی ممالک ہیں ان کی اسلام مسلمان اور اسلامی سرزمینوں کی بدنامی کی یہ چیز سبب بن رہی ہے، ان کا یہ اقدام سبب بن رہا ہے. تو پھر آخر یہ کیسے کہا جائے کہ طالبان کوئی ایسی یعنی کہ انٹیٹی ہیں جو اپنے طور سے یعنی کہ امریکہ کی مخالفت میں یہ کام کر رہے ہیں؟ مجھے تو آج تک کوئی ایسا ان کا اقدام نظر نہیں آیا جو امریکہ کی مخالفت میں ہو. ان کا ہر اقدام مسلمانوں کی تباہی کا سبب، مسلم معاشرے میں فساد فتنہ اور حرج مرج کا سبب بن رہا ہے. آخر ہم کیسے کہیں کہ یہ امریکہ کے مخالف ہے؟ محض دیکھیے تاریخ میں شروع سے یہ رہا ہے کہ بعض لوگ حق و باطل کی تلبیس میں ملوث رہے ہیں، اور حق و باطل کی تلبیس گویا کہ باطل کے مفاد میں جاتی ہے. مثلا کہ تاریخ کے ایک بہت بڑا یعنی کہ مارکا ہے صفین،
جی،
اس میں بظاہر کہا گیا کہ وہ بھی ناحق، ایک فریق جو حق پر تھا اس کو بھی ناحق کہا گیا، جو کہا گیا اس کو بھی ناحق کیا گیا. لیکن آپ دیکھیں گے کہ اس مائنڈ سیٹ نے فائدہ پہنچایا باطل پر کے موقف کو، اور جو حق پر تھا اس کو اس نے ضرب لگائی. تو یہی صورتحال طالبان کے ساتھ بھی ہے کہ بظاہر وہ کہتے ہیں کہ ہم امریکہ کی مخالفت میں ہیں، لیکن ان کا ہر اقدام امریکہ کے فائدے میں جاتا ہے. امریکہ دن رات اسلامی سرزمینوں پر بالخصوص پاکستان پر پریشر بڑھا رہا ہے، ساتھ ساتھ اس کے پڑوسی ملک میں یہ کام ان لوگوں کے جیسے ہوتے ہیں، تو پھر انڈیا بھی پریشر بڑھا رہا ہے پاکستان پر کہ بھائی آپ تو دہشت گردی کا مرکز ہیں. کھلے عام وزیر اعظم کا بیان آ رہا ہے ہندوستان کے، تو یہ کوئی پاکستان کے فائدے میں تو نہیں، پاکستان پر پریشر بڑھایا جا رہا ہے، اور اس میں امریکہ ہندوستان کے ساتھ ہے، اور اس بہانے سے وہ کسی وقت بھی اپنی طاقت کے نشے میں کوئی بھی کاروائی کر سکتے ہیں. تو طالبان کا یہ اقدام جو ہے پاکستان کے فائدے میں نہیں ہے، امریکہ کے فائدے میں ہے،
جی،
یا امریکہ کی حلیف قوتوں کے فائدے میں ہے. یہ اچھا اتفاق یہ ہے کہ مجھے تو حیرت ہوتی ہے کہ
جی.
سیاسی سیاسی सियासी तो सियासी, दीनी सियासी जमातें भी तालिबान से सॉफ्ट कॉर्नर रखती हैं। बात सियासी जमातें कहती हैं कि भाई ड्रोन अटैक्स हो रहे हैं, तो उसका ये नहीं कह रहे कि ड्रोन अटैक्स बंद करो, बिल्कुल ये एक गलत इकदाम है, बल्कि कह रहे हैं ड्रोन अटैक्स की तौजीह दे रहे हैं कि ड्रोन अटैक्स के नतीजे में काउंटर प्रोडक्टिव जो चीजें सामने आ रही हैं, यानी तालिबान जो हमले कर रहे हैं वो ड्रोन अटैक्स के। अब काउंटर प्रोडक्टिव कहां से हुआ भाई? काउंटर प्रोडक्टिव तो तब होता है कि जब अमरीका के अमरीकी तनसीबात पर हमले होते हैं ड्रोन अटैक्स। यहां तो खुद पाकिस्तान की फौज पे हमले कर रहे हैं वो, पाकिस्तान पाकिस्तान की हुकूमती इमलाक को नुकसान पहुंचा रहा है, जो ह्यूमन रिसोर्सेज या मटेरियल रिसोर्सेज का ज़िया हो रहा है उनके दहशतगर्दाना हमलों से, वो सब के सब इस मुसलमानों के हैं, पाकिस्तान के हैं, कहां अमेरिका के हैं। तो ये एक अजीब और गरीब तजाद है, पैराडॉक्स है, ये अजीब है। और अच्छे अच्छे खासे काबिल यानी के फहीम और बाबसीरत लोग भी, और ऐसे लोग जो अपने दीनी जमात होने का दावा करते हैं, दीनी जमात के सरबराह होने का दावा करते हैं, जो इस्लामी तहरीक के या के कॉन्फ्रेंस करते हैं पूरी दुनिया में, इस्लामी तहरीक और इस्लामी निज़ाम को गालिब करने की बात करते हैं, वो भी तालिबान जैसी एंटिटी से सॉफ्ट कॉर्नर का इजहार करते हैं, और मामूली सी ये चीज उनको समझ में नहीं आती है। तो ये तो मुझे तजाहुल आरिफाना मालूम होता है इन लोगों।
जी कंदल अब्बा साहब, जनाब आपका क्या ख्याल है? राशिद हाज साहब का कहना यह है कि अगर तालिबान के शर से बचना है तो फिर मुजाकिरात अमरीका और सऊदी अरब से होने चाहिए, जिनके हाथ में तालिबान की बागडोर है।
देखिए, यकीनन पाकिस्तान का जो इंटरनल मसला है ये इंटरनल लेवल पर सॉल्व होना चाहिए, और अगर हम इसको सोल्यूशन के लिए गैर मुल्की ताकतों की तरफ देखेंगे तो उनकी बहुत सी कंडीशंस होंगी, जाहिर है गिव एंड टेक होगा। तो इसका मतलब ये है कि हम बैरूनी ताकतों को खुद दावत दे रहे हैं कि आए हमसे कुछ ले लें, लेकिन हमारे मुल्क में अमन ईजाद होने दें, अमन पैदा करने की इजाज़त दें। मैं समझता हूँ कि गैर मुल्की मुदाखलत को हर सूरत में रोका जाना चाहिए, ये पाकिस्तान का कानूनी और सियासी हक है। लेकिन इसमें चूंकि APC में एक डिसीजन हो चुका है, पाकिस्तान की सियासी क़यादत ने फैसला कर दिया है कि मुज़ाकरात के तौर पर के लिए, यानी पाकिस्तान में अमन अमान के लिए मुज़ाकरात को पहला ऑप्शन समझकर इस्तेमाल किया जाए, और अगर मुज़ाकरात के लिए मसला हल नहीं होता तो फिर ताकत के इस्तेमाल के ऑप्शन पर भी गौर किया जा सकता है। लेकिन अगर हम, मैं समझता हूँ कि अमेरिका या सऊदी अरब या किसी और मुल्क की तरफ देखेंगे तो इसका बराह रास्त मतलब ये होगा कि हम पाकिस्तान के अंदरूनी मसाइल में मुदाखलत की सरकारी तौर पर और बाकायदा दावत दे रहे हैं कि आप आए हमारे मसाइल को हल करने में हमारी मदद करें। लेकिन अगर वाकई हम इस चीज़ को साबित करते हैं और मानते हैं कि बैरूनी ताकतें यहाँ पर मुलव्वस हैं, तो इसमें किसी मुज़ाकरात की गुंजाइश नहीं है, उनके साथ किसी डायलॉग की गुंजाइश ही नहीं बनती, बल्कि उनको खा ताकत से रोके, खा डिप्लोमेसी से रोके, उनको रोकना हमारी एक जिम्मेदारी बनती है, पाकिस्तान गवर्नमेंट की एक जिम्मेदारी बनती है, और ये इंटरनेशनल लॉ के मुताबिक होगा और पाकिस्तान की जो सॉवरेनिटी है उसके मुताबिक होगा। इसमें अहम तरीन एक बात यह है कि इस वक्त पाकिस्तान में जो पैट्रनेज हो रही है शिद्दत पसंद ग्रुपों की सियासी सतह पर, उसको रोका जाना चाहिए, और पाकिस्तानी जो सियासी क़यादत है, सियासी लीडर्स हैं, उनके अंदर एक कॉन्सेंसस अभी तक पैदा नहीं हो सका। जब मुज़ाकरात की बात होती है या तरीक़ाकार तय करने की बात होती है तो हर ग्रुप एक डिफरेंट स्टाइल में बात करता है, जिसकी वजह से APC होने के बावजूद अभी तक ये तय ही नहीं किया जा सका कि मुज़ाकरात कब, कैसे, कहाँ और किस अंदाज में शुरू किए जाने चाहिए। मैं समझता हूँ कि जितनी ताखीर होगी इसमें हालात मज़ीद पेचीदा होते जाएंगे।
जी बहुत बहुत शुक्रिया कंदील अब्बास साहब। सिद्दीकी साहब, एक मिनट का वक्त रह गया है, राशिद अहद साहब की गुफ्तगू के बारे में आप क्या कहेंगे? उनकी पेशकश ये है, उनकी तजवीज़ ये है कि तालिबान से बराह रास्त मुज़ाकरात के बजाय अमरीका और सऊदी अरब से मुज़ाकरात होने चाहिए। एक मिनट का वक्त है हमारे पास।
नहीं, मैं नहीं समझता कि वो सही रास्ता होगा। और एक चीज़ मैं अर्ज़ कर दूँ जल्दी से कि इसमें कोई शक नहीं है कि जो हंगामा तालिबान पाकिस्तान में फैला रहे हैं वो अमेरिका की कारकर्दगी कर रहे हैं, लेकिन ये भी हमको नहीं भूलना चाहिए कि जो अफगानिस्तान में अमेरिका को जो शिकस्त दी है और इतने इतने सालों जो जंग की है वो भी तालिबान ने की है। तालिबान में سے میں بہت بہت ساری خرابیاں ہیں, لیکن انہوں نے کم سے کم امریکہ کو مجبور کر دیا ہے افغانستان چھوڑنے پہ. اب امریکہ یہ جو امریکہ کے اور طالبان کے تعلقات بہت پرانے ہیں, جیسے آپ کو علم ہے کہ وہ وزیرستان میں جب کارروائی کرنے سے پہلے امریکہ نے اپنے ہیلی کاپٹر بھیج کے اور طالبان کے اونچے اونچے جو ان کے جو تھے لوگوں کو وہاں سے نکال دیا تھا بومنگ سے پہلے. لیکن میں نہیں سمجھتا کہ سعودی عرب سے ہم کیسے جا کے یہ کہیں کہ بھئی آپ ان کو مالی امداد اور ان کو اسلحے کی امداد بند کریں. یہ تو ہمارا خیال ہے, یہ بہت مشکل ہوگا. ہم کو اپنے طور پہ ہی ان کے ساتھ بیٹھ کے بات کرنی ہے اور کوشش یہ کرنی ہے کہ جو امریکہ اور سعودی عرب کا اثر ہے اس کو ختم کریں, لیکن ان سے براہ راست ان کو اس, میں نہیں سمجھتا کہ اس ان مذاکرات میں ان کو انوالو کیا جا سکتا ہے.
بہت بہت شکریہ. اور ناظرین, پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. طالبان کے حوالے سے بہت سے لوگوں کا خیال یہ ہے کہ چونکہ طالبان پاکستان کے آئین کو ماننے کے لیے تیار نہیں ہیں, جمہوریت پر یقین نہیں رکھتے ہیں اور اسلحہ رکھنے کے لیے نہیں تیار ہیں, اور صاف اور واضح لفظوں میں ان کا کہنا یہ ہے کہ وہ جہاد کر رہے ہیں اور پاکستان کی حکومت نے ان کے خلاف جنگ شروع کی ہے, لہذا پہلے پاکستان کی فوج کاروائیاں بند کرے, اس کے بعد مذاکرات کی بات آگے بڑھے گی. اس بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. اسی کے ساتھ اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.